यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ। म शोभा भट्टराई। शुरूमा प्रमुख समाचार। भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। वर्षाले क्षतिग्रस्त मेलम्ची संरचनाको मर्मत शुरू। काठमाडौँ उपत्यकामा फेरि मेलम्चीको पानी ल्याउने प्रयास जारी। र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा युक्रेनको विषयलाई लिएर अमेरिका र रसिया बीच चर्काचर्की। समाचार अब विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रणका लागि केन्द्रले चालेका कदमप्रति सरकारको सदैव साथ रहने वचन दिनुभयो। उहाँले भ्रष्टाचार नियन्त्रणका लागि केन्द्रले सरकारलाई दिएको सुझावको प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विश्वास दिलाउनु भएको सतर्कता केन्द्रका उपसचिव एवं सूचना अधिकारी हरिप्रसाद शर्माले जानकारी दिनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक हकको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्नुहुँदै आज प्रधानमन्त्री देउवाले नेपालको संविधान 2072 गरेका सबै व्यवस्थाको कार्यान्वयनमा सरकार गम्भीर र प्रतिबद्ध रहेको बताउनुभयो। सूचनाको हक कार्यान्वयनका लागि गठित आयोगको स्थापनाबाट सुशासन कायम गराउन मद्दत पुगेको बताउनुहुँदै प्रधानमन्त्री देउवाले आयोगको क्षमता विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। त्यस क्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षासँग सम्बन्धित गम्भीर प्रकृतिका सूचनाहरू संवेदनशील हुनुपर्ने बताउनुभयो। वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङले संवैधानिक रूपमा व्यवस्था भएको महत्वपूर्ण मौलिक हकको कार्यान्वयनका लागि आयोग लागि परेको बताउनुभयो। आयोगका सचिव भागीरथी पाण्डेले सूचनाको हक सम्बन्धी ऐनमा भएको व्यवस्था बमोजिम आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको बताउनुभयो। सरकारले सोनाम लोछारका अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले माघ 19 गते बुधबार सोनाम लोछारका दिन देशभर सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिनुभयो। यस्तै बैठकले शिक्षक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढ़ाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने, कच्चा दूधको न्यूनतम मूल्य 56.04 रूपियाँ निर्धारण गर्ने निर्णय गरेको छ। बैठकले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा जाजरकोटका समीरजंग शाहलाई नियुक्त गर्ने, नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक सिलु मानन्दलाई नियुक्त गर्ने तथा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाललाई निजामती सेवाको राजपत्रांकित विशिष्ट श्रेणीमा बढ़ुवा गर्ने निर्णय गरेको छ। मेलम्ची खानेपानी आयोजनाका विभिन्न संरचनामा रहेका गेग्र्यान हटाएर पुरिएका संरचना निकाल्न थालिएको छ। वर्षामा बाढ़ी र पहिरोका कारण पुरिएर रहेका संरचना खुलाएर मरमत गरेर पुनः काठमाडौँ उपत्यकामा खानेपानी ल्याउने तयारीको काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। केही दिनमा नै 3 शिफ्टमा हुने र सकेसम्म चाँडो सक्ने गरी 3 ठाउँमा काम गरिने उहाँले बताउनुभयो। मुख्य सुरुङमा भने भित्र लेदो नपसेकाले सञ्चालनमा समस्या नभएको आयोजनाले जनाएको छ। बर्दियाको बडेयाताल गाउँपालिका 3 सतपतियामा टिपरको ठक्करबाट 2 जनाको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। गैराती भे 1495 नम्बरको टिपर अनियन्त्रित भई घर अगाडि आगो तापिरहेका 5 जनालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। दुर्घटनामा पनि बडेयाताल 3 का 45 वर्षीय सोमबहादुर विकको घटनास्थलमै मृत्यु भएको छ भने सोही स्थान बस्ने 45 वर्षीय रामु थारूको उपचारका क्रममा नेपालगंज स्थित नर्सिङ होममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक हेमबहादुर साईले बताउनु भएको छ। दुर्घटनामा घाइते भएका अन्य 3 जना 35 वर्षीय प्रमिला चौधरी, 40 वर्ष चमेलिया थारू र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 11 का 19 वर्षीय लक्ष्मण सुनारको उपचार भइरहेको साईले बताउनु भएको छ। ट्रिपर चालक वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 11 बस्ने 32 वर्षीय दुर्गा विकलाई नियन्त्रणमा लिए थप अनुसन्धान कार्य भइरहेको प्रहरी कार्यालय बर्दियाले जनाएको छ। तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर एक बेलभन्ज्याङमा ट्रक र मोटरसाइकल ठोकिँदा दुईजनाको मृत्यु भएको छ। गैराती पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली डुम्रे सड़क खण्डको बेलभन्ज्याङमा दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त दुर्घटनामा परि जिल्लाको ब्यास नगरपालिका पाँच बरबोटेका अनिल बाचे मगर र विकास विकको मृत्यु भएको हो। कञ्चनपुरमा आगो ताप्ने क्रममा घरमा आग लागि हुँदा एकजनाको मृत्यु भएको छ। भीमदत्त नगरपालिका वडा नम्बर 9 स्थित खरले छाएको कच्ची घरमा गैराती आग लागि हुँदा 50 वर्षीय पदम अयरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताउनुभयो। घरका अन्य सदस्य भने सकुशल रहेका छन्। जाजरकोटमा 746 जनाको परीक्षण गर्दा थप 161 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। पाल्पामा आज थप 58 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै पछिल्लो 24 घण्टामा जिल्लामा 35 जना कोरोना संक्रमित संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। यो सँगै पाल्पामा सक्रिय संक्रमितको संख्या 767 पुगेको छ। जिल्ला प्रशासन कार्यालय हुम्लाले एक हप्तासम्मका लागि प्रशासनिक काम बन्द गरेको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना संक्रमण देखिएपछि एक हप्ताका लागि सेवा बन्द गरिएको कार्यालयले एक सूचना प्रकाशित गरेर जनाएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको शिक्षण संस्थाहरू माघ मसान्तसम्म भौतिक रूपमा सञ्चालन नगर्न आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जारी गरेको आदेशमा शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाएर सञ्चालन गर्न भनिएको छ। त्यसै गरी जारी आदेशमा सबै खाले परीक्षाहरू सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न भनिएको छ। सप्तरीमा आजदेखि बालबालिकालाई कोरोना भाइरस विरूद्धको खोप लगाइँदैछ। जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले सूचना जारी गर्दै 12-17 वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि मोडना खोप लगाइने जनाएको छ। बालबालिकालाई सम्बन्धित स्थानीय तहले तोकेको विद्यालय वा स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ। कैलालीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढ़ी उपमहानगरपालिका पाँचका कोरोना संक्रमित 55 वर्षीय पुरूषको मृत्यु भएको अस्पतालले जनाएको छ। लामो समयपछि चहल पहल बढ़न थालेको पोखराको पर्यटन क्षेत्र कोरोनाको तेस्रो भेरिएण्ट देखा परेसँगै पुनः सुनसान भएको छ। कोरोनाले थला परेको पर्यटन क्षेत्रको उत्थानका लागि सरकारले नयाँ योजनाका साथै राहतका प्याकेज ल्याउनु पर्ने पर्यटन व्यवसायको माग छ। पोखराबाट संवाददाता माधव पराजुलीको रिपोर्ट।
पोखराको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किँदै थियो। 3 साता अघिसम्म पोखरामा भारतीय पर्यटक सहित आन्तरिक पर्यटकको चहल पहल निकै देखिन्थ्यो। तर कोरोनाको तेस्रो लहर शुरू भएसँगै पोखरा सहित आसपासका पर्यटकीय क्षेत्र एकाएक सुनसान बनेका छन्, जसले पर्यटन क्षेत्रमा पुनः धक्का लागेको छ।
नेपालभित्र आन्तरिक पर्यटकहरूले सेकेन्ड भ्यारिएन्ट पछि अलिकति के चहल पहल गत दशैं तिहारदेखि नेपालीहरूको मुभमेन्टहरू बढ्यो।
अंग्रेजी नयाँ वर्षको आसपासमा मात्र 10 लाख बढी पर्यटक पोखरा भित्रिएको तथ्याङ्क छ। पर्यटन क्षेत्र पुनः चलायमान हुन थालेपछि उत्साहित देखिएका यहाँका पर्यटन व्यवसायी कोरोनाको तेस्रो लहर पछि एकाएक पर्यटकीय क्षेत्र सुनसान बनेपछि चिन्तित बनेका छन्। पर्यटन व्यवसायी चिरञ्जीवी पोखरेल:
कोभिडको प्रभाव, यो थर्ड भेरिएन्ट जुन उच्च गतिमा अगाडि आइरहेको छ, यसले निश्चय नै हामीलाई के चिन्तित बनाएको छ।
कोरोना नियन्त्रण गर्दै स्वास्थ्य मापदण्ड अप्नाएर पर्यटन व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने पर्यटन व्यवसायको माग छ। पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराई:
नीतिगत रूपमा पनि व्यवसायलाई सर्भाइभ हुनका लागि के प्याकेजहरू फण्डहरू क्रिएट गर्नुपर्छ भन्ने हामीले माग राखेको छौं।
कोरोनाको तेस्रो लहर शुरू भएसँगै सरकारले संक्रमण बढेको भन्दै सभा सम्मेलनसँगै धार्मिक एवं पर्यटकीय क्षेत्रमा घुमघाम र भीड़भाड़ नगर्न भनेपछि यहाँको पर्यटकीय क्षेत्र सुनसान बनेको छ। माधव पराजुली, रेडियो नेपाल, पोखरा।
यो रिपोर्ट पछि पुनः स्वागत छ समाचारमा। अब बाँकी समाचार। पश्चिमी वायुको प्रभावले भोलि रातीदेखि मौसम थप प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त मौसमी प्रणालीको प्रभावले बदली हुनका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। आज दिउँसो प्रदेश नम्बर एक बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहे, बाँकी भूभागमा आंशिक बदली रहे। प्रदेश नम्बर एक बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको पतलैया निजगढ़ सड़क खण्डमा पर्ने अधिकांश पुलहरू जीर्ण बन्दै गएका छन्, जसका कारण सवारी दुर्घटनाको जोखिम बढ़नुका साथै ट्राफिक जामले सवारी साधन समयमा गन्तव्यमा पुग्न नसक्दा यात्रुहरूले शास्ति भोग्नु परिरहेको छ। बाराबाट संवाददाता रंजन यादवको रिपोर्ट।
बाराको पूर्व पश्चिम राजमार्ग अन्तर्गत पतलैया निजगढ़ सड़क खण्डमा पर्ने अधिकांश पुलहरू जीर्ण हुँदै भासिन थालेपछि दुर्घटनाको जोखिम बढ़ेको छ। जिल्लाको पसाह, बालगंगा र लाल बगैया खोलाको पुलमा घण्टौ जाममा बसेर पनि जोखिमयुक्त यात्रा गर्नुपर्दा डर लाग्ने गरेको चालकहरूले बताउने गरेका छन्। चालक बबलु यादव:
पुलहरू साह्रै नै गाह्रो र अप्ठ्यारो भएको कारणले गाडी चलाउन धेरै नै गाह्रो भएको छ। हल्लिने, सिन डबल गाडी नछिर्ने, गाडी दुईटा नचल्ने, साह्रै नै गाह्रो।
पुल जीर्ण र भासिएका कारण सवारी आवागमनमा समस्या भइरहेका छन्। पुलको यस्तो अवस्थाको कारण यातायात सेवा निकै प्रभावित बनेको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पतलैयाका प्रमुख प्रहरी उपरीक्षक नन्ती राज गुरुङले जानकारी दिनुभयो।
हाइवेमा जुन पुरानो पुलहरू छ त्यो पुलहरू चाहिँ अत्यन्तै जीर्ण र साँगुरो भएको हुनाले दुर्घटनाको चाहिँ बढी यसमा चाहिँ सम्भावना हुने, यसले गर्दाखेरि चाहिँ ट्राफिक जाम हुने, कहिले काहीँ चाहिँ अत्यन्तै इमर्जेन्सीमा हिँड्ने सवारी साधनहरू, दमकलहरू भए एम्बुलेन्सहरूलाई पनि टाइममा नपाउने ठूलो नकारात्मक प्रभाव परेको छ।
सड़क विभाग हेटौडा कार्यालयले जीर्ण र भासिएका पुलहरूको मरमत र निर्माण सम्बन्धमा गम्भीर भएर लागेको जनाएको छ। सड़क विभाग हेटौडा कार्यालयका प्रवक्ता इन्जिनियर लोमस उपाध्याय:
बारा जिल्लामा राजमार्गमा चाहिँ तीनवटा ठूलो ठूलो पुलहरू बालगंगा, पसाह र बगैया खोलाको चाहिँ हामीले ठेकापट्टा लगाएर मरमतको लागि ठेकादार पनि अब दुईजना दिन मोबिलाइज हुँदै हुनुहुन्छ। बाँकी रहेको दुई तिनवटा पुलहरूको मरमतको लागि बजेट माग गरेर त्यसको इस्टिमेटहरू तयार यही अवस्थामा बजेट आउने बित्तिकै एक दुई हप्ता
दशकौंदेखि बनाइएका पुलहरूको समय समयमा मरमत सम्भार र पुलको क्षमता भन्दा बढी ओभरलोड गर्ने गाड़ीहरूलाई नियमन नगरिँदा भौतिक क्षतिको साथसाथै मानवीय क्षति हुने सम्भावना बढी देखिन्छ। रंजन यादव, रेडियो नेपाल, बारा।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। कास्कीको पोखराको फेवा किनारमा निर्माण भएका अवैध संरचना भत्काउन शुरू गरिएको छ। फेवा किनारको खपौदीमा निर्माण भइरहेका भौतिक संरचना भत्काउन पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले तदारूकता देखाएका छन्। फेवाताल किनारका जग्गा कारोबार रोकिएको भए पनि मालपोत कास्कीमा भने हालसाले जग्गाको कारोबार भएको पाइएको छ। मोरङका दुई स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। पशु सेवा विभागका अनुसार मोरङको ग्राम थान एक खुनिया कट्टा र बुढ़ी गंगा पाँचमा बर्ड फ्लू संक्रमण पुष्टि भएको हो। उक्त स्थानका किसानले पालेका कुखुराको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको विभागका निमित्त महानिर्देशक लेखराज दाहालले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको बैठकमा अमेरिका र रसियाबीच युक्रेनको विषयलाई लिएर चर्काचर्की परेको छ। अमेरिकाले युक्रेनी सीमानामा रसियाले सेना परिचालन गरेको विषयमा छलफल गर्न बैठक डाकेपछि रसिया क्रुद्ध बनेको हो। अमेरिकी राजदूत लिन्डा थोमसले रसियाले गरेको सेना परिचालन युरोपमै सबैभन्दा ठूलो संख्याको सेना परिचालन भन्दै असन्तुष्टि पोख्नुभयो। रसियाले भने अमेरिकाले रसियाको विषयमा अनावश्यक चासो लिएको बताएको छ। समाचारको अन्त्यमा फेरि एक पटक प्रमुख समाचार। भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। वर्षाले क्षतिग्रस्त मेलम्ची संरचनाको मर्मत शुरू। काठमाडौँ उपत्यकामा फेरि मेलम्चीको पानी ल्याउने प्रयास जारी। र संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा युक्रेनको विषयलाई लिएर अमेरिका र रसिया बीच चर्का चर्की। अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। अर्को हाम्रो समाचार अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हौस् त नमस्ते।